रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। मुलुकमा विकसित पछिल्लो अवस्थाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल, जीएनजी समूह र सम्बद्धहरूबीच छलफल भइरहेको छ। आन्दोलनरत पक्षीय जीएनजीले आधिकारिक वार्ता टोली तयार बनाउन अनौपचारिक छलफल गरिरहेका छन्। आज औपचारिक वार्ता गरी निकासका लागि पहल गर्ने तयारी भएको छ। यसअघि जीएनजी समूहमा प्रतिनिधिहरूबीच आगामी नेतृत्वका लागि छलफल भएको थियो। यसअघि नेपाली जीएनजी समूह र प्रधान सेनापति अशोकराज सिग्देल बीच भेटवार्ता भएको थियो। जीएनजीका विभिन्न समूह र प्रधान सेनापति बीच भावी निकासका सम्बन्धमा छलफल भएको हो। जीएनजी विभिन्न समूहसँग छलफल भएपछि आधिकारिक समूह र नेता पहिचान नभएपछि आज फेरि वार्तामा आउन आह्वान गरिएको छ। हिजो जीएनजी समूहले राजनीतिक निकासका लागि भर्चुअल संवाद समेत गरेको थियो। नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएको छ। पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो तुल्याइने जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा आज बेलुकी 5 बजेसम्म लागू हुनेछ। कर्फ्यू भने आज बेलुकी 7 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि जारी गरिएको छ। निर्देशनालयका अनुसार नागरिकलाई अत्यावश्यक कार्यको लागि आज बिहान 6 बजेदेखि 10 बजेसम्म र आजै बेलुकी 5 देखि 7 बजेसम्म आवत जावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ। निषेधाज्ञा तथा कर्फ्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, सबवाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसार पसार गर्ने सवारी साधनहरू सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ। उक्त समयमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवत जावत गर्न सक्नुहुनेछ। यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवत जावत गर्न सक्ने सेनाले स्पष्ट गरेको छ। प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन दुग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड़ र आगजनी गरेका छन्। आन्दोलनकारीबाट भएको आगजनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालन सम्बन्धी महत्वपूर्ण कागजात छरपष्ट भएको देखिन्छ। प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र सुनसान छ। सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ। त्यहाँ आगजनीबाट कार्यालय भवन, आवास, अत्यावश्यक राशन, करिब 400 भन्दा बढ़ी सवारी साधन र करिब 2 लाख भन्दा बढ़ी सवारी चालक अनुमति पत्र जलेर पूर्ण रूपमा नष्ट भएको कार्यालयले जनाएको छ। आगजनीबाट मेट्रो ट्राफिक, एफएम स्टेशन र भवनमा पनि ठूलो क्षति पुगेको देखिन्छ। त्यसै गरी मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र सर्वोच्च अदालत पनि आगजनीबाट क्षति भएको छ। आगलागीबाट त्यहाँ रहेका महत्वपूर्ण अभिलेख, फैसला, मिसिल र कागजात लगायत उपकरण र भौतिक संरचना नष्ट भएको अदालत प्रशासनले जनाएको छ। आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाको व्यवस्थापन तथा सरसफाईको काम शुरू भएको छ। जीएनजी पुस्ताको पूर्व निर्धारित कार्यक्रम अनुसार आन्दोलनका क्रममा भएको फोहोर व्यवस्थापनको काममा स्वस्फूर्त रूपमा नागरिक खटिएका छन्। रामेछापमा कारागार तोडेर नभाग्न गरिएको आग्रह अटेर गरेपछि नेपाली सेनाले गोली चलाउँदा 2 जनाको मृत्यु भएको छ। आज बिहान कैदी बन्दीले जेल तोडेर भाग्न खोजेपछि नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा 2 जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रेडियो नेपाललाई जानकारी दिनुभयो। गोली लाग्दा अन्य 12 जना घाइते भएका उहाँले बताउनुभयो। सम्झाउँदा बुझाउँदा पनि अटेर गरेर भाग्न खोजेपछि अन्तिम अवस्थामा सेनाले गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो। देशका सुरक्षा संगठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन सबै तह र तबकासँग आग्रह गरेका छन्। देशको शान्ति सुरक्षा र अमन चयनका लागि अहोरात र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यान आकर्षण गराएका छन्। जीएनजी पुस्ताले प्रदर्शनमा घाइते भएका तीनजना प्रहरीको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले उनीहरूको मृत्यु भएको पुष्टि भएको जानकारी दिनुभयो। उहाँले महाराजगंज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरूङको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो। यसैबीच उहाँले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट 13,500 बढ़ी कैदी तथा 500 जति थुनुवा पनि फरार भएका जानकारी दिनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै संकटको यस घड़ीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सबैले आफ्नो भूमिका निर्वाह गर्न आयोगले आग्रह गरेको बताउनु भएको छ। आयोगले वर्तमान अन्यलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनु पर्ने बताउनुभयो। आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुन पनि आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ। विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार बुधबार साँझदेखि नै विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ। विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतालाई हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवत जावतमा सहजीकरण गरिएको छ। चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ। नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले चीन र नेपाल परम्परागत मित्र हुन्, नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढंगले सम्बोधन गर्नेछन् भन्नुभयो। त्रिभुवन विश्वविद्यालयले आगामी कार्तिक 10 गतेसम्मका लागि पठन पाठन बन्द गर्ने निर्णय गरेको छ। त्रिविका प्रमुख लिली थापा छेत्रीद्वारा विज्ञप्तिमा आगामी कार्तिक 11 गतेदेखि त्रिविको पठन पाठन सञ्चालन हुने उल्लेख छ। म्याग्दीमा कारागारबाट भागेका 25 कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेनी नगरपालिका 2 खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भागेका 23 र कास्की कारागारबाट भागेर आएका 2 नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दी कारागारबाट 72 कैदी बन्दीहरू बुधबार बिहान भागेका थिए। भागेका कैदी बन्दीको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन्। काठमाडौँ महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बाल गृहमा खाना आवास र सुरक्षामा चुनौती भएमा तत्काल काठमाडौँ महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ। व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बाल अधिकारका लागि राष्ट्रिय अभियानका संघीय समन्वय समिति प्रतिनिधि प्रवीण सिलवाल फोन नम्बर 9849036420, सोनी भट्टराई 9843804964 र सुरेश मगर 9869115162 सम्पर्क गर्न आग्रह गरिएको छ। नेपाली सेनाले महाराजगंज इलाकाबाट लुटपाट गर्ने 4 व्यक्तिसहित 7 नाल हतियार र उक्त हतियारका म्यागजिन राउन्ड ब्युनेटल लगायत एसेसरीज तथा व्यक्तिगत सामग्रीहरू बरामद गरेको छ। साथै विशेष सूचनाका आधारमा बालाजू माछा पोखरी इलाकाबाट थप एक नाल हतियार बरामद गरिएको सेनाले विज्ञप्ति मार्फत जनाएको छ। हालसम्म 73 नाल हतियार बरामद भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाका दुई प्रान्तमा आएको बाढ़ीमा परि कम्तीमा 11 जनाको मृत्यु भएको छ भने 13 जना हराइरहेका छन्। सोमबारदेखि परेको मुसलधार वर्षाका कारण पूर्वी नुसा तेंगारा प्रान्त र पर्यटकीय टापु बालीमा बाढ़ी आउनुका साथै पहिरो पनि गएको छ। पूर्वी नुसा तेंगाराको नागेकेओ जिल्लामा बुधबार एउटा घर बगाएको र एकै परिवारका 3 जनालाई मृत फेला पारिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बालीको प्रान्तीय राजधानी डेन्पासारका प्रहरी प्रमुख मोहम्मद इकबाल सीमा तुङपाङका अनुसार उद्धार कर्मीहरूले विभिन्न क्षेत्रबाट 8 जनाको मृत शरीर निकालेका छन् भने 8 जना हराइरहेको बताइएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजी सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।